मुक्ति को मार्ग,
मुक्ति को मार्ग ये सोन बाबे की बासना सत्यार जीवन होने दे हूँ स्वर्ग मजाना लय स्वर्ग मजाना लय स्वर्ग मजाना लय।
नमस्कार प्रिय श्रोता, अब एकैछिन पछि बाइबल अध्ययन गर्नेछौ। आशा र विश्वास गर्दछौ निश्चय नै यसद्वारा आशिषित हुनुहुनेछ। त आउनुहोस् मनको तयारी र प्रार्थनाको वातावरणमा परमेश्वरको वचन अध्ययन गरौं।
हार्दिक स्वागत छ प्रिय मित्रहरू तपाईँ सबैलाई यस बाइबल अध्ययन कार्यक्रममा। मित्र, अघिल्लो दिनमा हामीले लाउडिसियामा भएको मण्डलीलाई ख्रिष्टको पत्र विषय अन्तर्गत प्रकाश दिन अध्यय 14-16 पदबाट वचन अध्ययन गरिरहेका थियौँ। आज पनि हामी यही विषयबाट वचन अध्ययन गर्नेछौँ। अनि आज हाम्रो अध्ययनको शास्त्र खण्ड हुनेछ प्रकाश दिन अध्यय 17-22 पदसम्म। सर्वप्रथममा अघिल्लो दिनमा पढिसकेको शास्त्र खण्ड म पढिदिन्छु। प्रकाश दिन अध्यय 14-16 पदमा यस प्रकार लेखेको छ, अनि लाओडिसियामा भएको मण्डलीका दूतलाई लेख, आमेन, विश्वासयोग्य र सत्य साक्षी परमेश्वरको सृष्टिका मूलले भन्छन्, तिम्रा कामहरू म जान्दछु, तिमी न त चिसा न ताता छौ, तिमी चिसा अथवा ताता भएका भए हुने थियो, यसरी तिमी न चिसा छौ न ताता, तर मन तातो भएको हुनाले म तिमीलाई आफ्नो मुखबाट थुकिदिनेछु। अनि प्रकाश 3:17 पदमा हामी देख्छौ, किनभने तिमी भन्छौ म धनी छु, धनवान भएको छु र मलाई कुनै कुराको खाँचो छैन, तर तिमी अभागी, दयनीय, कंगाल, अन्धा र नङ्गा छौ भनी जान्दैनौ। किनभने तिमी भन्छौ म धनी छु। हा मित्र, लाओडिसियाको सहर धनी सहर थियो। म अनुमान गर्दछु कि लाओडिसिया र सार्डिस त्यस विशेष समयमा त्यो पूरा क्षेत्रमा सम्भवत 2 सबभन्दा धनी सहरहरू थियो, र तिनीहरूले विश्वास गर्थे कि रुपियाँ पैसा जीवनको प्रत्येक समस्याको उत्तर थियो। मित्र, धन रुपियाँ पैसाले कहिले पनि कुनै पनि समस्याको पूर्ण समाधान गरेन, गरेको छैन र गर्दैन। लाओडिसियामा भएको मण्डलीले त्यसको कोसिस गर्यो, म धनी छु, धनवान भएको छु, हरेक कुरा छ, हरेक सरसमान छ, कुनै कुराको अभाव छैन, खाँचो छैन, तर तिमी अभागी, दयनीय, कंगाल, अन्धा र नङ्गा छौ भनी जान्दैनौ। परमेश्वरको यो टिप्पणी हो। लाओडिसियन मण्डलीलाई आफ्नो भौतिक सम्पत्तिहरूले गर्वित बनायो, घमण्डी बनायो, तर ठिक उल्टो स्मरणामा भएको चर्च वा मण्डली भौतिक कुराहरूमा गरिब थियो, दीन थियो, कंगाल थियो। त्यो दासहरूका र गरिब मानिसहरूको मण्डली थियो। पहिलो शताब्दीका मण्डलीहरूमा त्यहाँ धेरै धनी र कुलीन खानदानी मानिसहरू थिएनन्। पाओले पहिलो कुरन्थी 1:26 पदमा लेख्छन्, किनकि हे भाइहरू हो, तिमीहरूले आफ्नो बोलावटलाई विचार गर, शरीर अनुसार धेरैजना बुद्धिमान, धेरैजना बलवान, धेरैजना खानदानी बोलाइएका छैनन्। आज पनि धेरै मण्डलीहरू आफ्ना ठुलो संख्याको सदस्यताहरूको, आफ्ना मण्डलीका विशिष्ट ठुला बडा मानिसहरूको र भेटी चन्दादानहरूको र आफ्नो ठुलो बिल्डिङ भवनको घमण्ड गर्दछन्। तर धेरै ती मण्डलीहरू वास्तविक आत्मिक रूपमा चाहिँ मन तातो छन्। तिनीहरूका आत्मिक स्थिति खस्केको छ, आत्मिक कंगालीमा छन्। मित्र, लाओडिसियन मण्डली भौतिक रूपमा धनी भए तापनि आत्मिक रूपमा अति नै कंगाल थियो। यो अरू 7 मण्डलीहरूमध्ये सबभन्दा घटिया नीच मण्डली थियो। आत्मिकी कंगालीपन, दरिद्रता सबभन्दा दयनीय कुरा हो। यसमा कुनै परमेश्वरको वचनको अध्ययन हुँदैन, ख्रिष्टको प्रेम हुँदैन, त्यहाँ संगति हुँदैन, उहाँको उद्धार गर्ने बचाउने अनुग्रहको कति पनि साक्षी दिने कुरा हुँदैन। तैपनि त्यो त्यसको आफ्नो सत्य अवस्था वा स्थितिमा अन्धो छ, अन्धो छ। त्यसलाई धार्मिकताको पोषकको आवरण वा ढकाईको कमी छ, अभाव छ। मैले एउटा लेख पढेको थिएँ जुन भिर्जिनियाको पास्टरले धेरै वर्ष पहिले आफ्नो चर्च बुलेटिन समाचार विवरण पत्रमा यो कुरा लेखेथे। यो सर्वसाधारणलाई खुलाम पत्र हो जुन यस प्रकार छ, प्रिय सर्वसाधारण विश्वासी, म काम नलाग्ने बेकार अउपयोगी हुँ भन्ने तिम्रो यो भावनाको मुक्त गर्ने सहायताको लागि यो पत्र लेखिरहेको छु। जुन भावनाले तिमीलाई जकडिसकेको छ, धेरैपल्ट तिमीले भनेका छौ कि तिमी कति पनि देख्दैनौ, कसरी ख्रिस्टले तिमी जस्तालाई प्रयोग गर्न सक्छन्, तिमीलाई त्यस्तो सोच्न बाध्य गराउने निश्चय नै मण्डली हुनैपर्छ। मसँग मेरो मनमा मण्डलीको सफल कथा मानसिकता छ। हाम्रो मण्डलीबाट प्रकाशित मासिक बुलेटिन विवरण अखबारमा अति नै धेरै पैसावाला धनी मानिस जोन जेको कथा भन्छ, जसले आफ्नो प्रभावशाली स्थानको ख्रिस्टको लागि साक्षी दिन प्रयोग गर्छ। जवान पृष्ठमा हामीसँग फुटबल स्टारका साक्षी छ, जसले आफ्ना टिम मित्रहरूलाई ख्रिस्टको लागि साक्षी दिँदा आफ्नो आदरको र आफ्नो प्रभावको प्रयोग गर्दछ। हामी यस्ता सोचाइतिर डोर्याएका छौँ, यदि तपाईँ ठुला बडा प्रभावशाली व्यक्ति हुनुहुन्न भने तपाईँले आफ्नो मुख बन्द राख्नुपर्छ। कसैले पनि वास्ता गर्दैन कि ख्रिस्टले तपाईँको लागि के गर्नुभएको छ। हामीले ख्रिस्टियन साक्षीको बारेमा प्रारम्भिक यो तथ्यको भुलेका छौँ, त्यो कुनै त्यस्तो कुरा जुनले तपाईँलाई उत्साह दिनुपर्छ। संसारले मूर्ख भन्ने कुरालाई बुद्धिमानलाई शर्ममा पार्न चुन्नु भएको छ। उहाँले संसारले कमजोर भनिनेलाई बलवन्त शक्तिशालीलाई शर्ममा पार्न चुन्नु भएको छ। उहाँले कमजोरहरूलाई बेअनादरहरूलाई चुन्नु भएको छ ताकि परमेश्वरको उपस्थितिमा कुनै मानिसले गर्व घमण्ड गर्न नसकोस्। जब येशु ख्रिस्टले आफ्ना चेलाहरूलाई चुन्नुभयो, उहाँले ओलम्पिक च्याम्पियनहरूलाई वा रोमी विधायकहरूलाई चुन्नु भएन, उहाँले तिमी जस्ता साधारण मानिसलाई चुन्नुभयो। कोही कोही मछुवाराहरू थिए, एकजना राजनीतिक उग्रवादी थिए, एकजना कर उठाउने जो त्यस समाजमा नगण्य थिए, तर यी मानिसहरूले रोमी संसारलाई ख्रिस्टको लागि अस्त व्यस्त अवस्थामा बदले, उथल पुथल गर्दे, पुरा रोमी संसारलाई ख्रिस्टको लागि हल्लाइदिए। तिनीहरूले त्यो कसरी गरे? के तिनीहरूका लोकप्रियताद्वारा? अह, तिनीहरूसँग त्यस्तो कुनै कुरा थिएन। तिनीहरूका ओहदा स्थान? अह, तिनीहरूसँग कति पनि त्यस्तो कुनै कुरा थिएन। तिनीहरूको शक्ति पवित्र आत्माद्वारा ख्रिस्टको शक्ति थियो। सर्वसाधारण, यो नभुल कि हामीलाई अझै संसार को तलमाथि पार्न ख्रिस्टको हातमा प्रयोग हुने साधारणहरूको आवश्यक छ। हामी अङ्ग्रेजीमा गीत गाउँछौ, मण्डलीको जग उसको प्रभु येशु ख्रिस्ट हो। त्यो पानी र वचनद्वाराको उहाँको नयाँ सृष्टि हो। उहाँ स्वर्गीयबाट तल आउनुभयो र आफ्नो पवित्र दुली बनाउन त्यसलाई खोज्नुभयो। उहाँको आफ्नै रगतले त्यसलाई किन्नुभयो र त्यसको जीवनको लागि उहाँ मर्नुभयो। अनि तर पनि लुबेक जर्मनीमा भएको क्याथेड्रल वा विशाल भव्य चर्चमा खोपिएको लेख अझै सत्य छ। हाम्रा प्रभु ख्रिस्ट हामीलाई यसो भन्नुहुन्छ, तिमी मलाई स्वामी भनी बोलाउँछौ र मेरो आज्ञा पालन गर्दैनौ, तिमी मलाई ज्योति भनी बोलाउँछौ र तिमी मलाई देख्दैनौ, तिमी मलाई बाटो भनी बोलाउँछौ र ममा हिँड्दैनौ, तिमी मलाई जीवन भनेर बोलाउँछौ र मलाई चुन्दैनौ, तिमी मलाई बुद्धिमानी भनेर बोलाउँछौ र मलाई पछ्याउँदैनौ, तिमी मलाई सुन्दर भन्छौ र मलाई प्रेम गर्दैनौ, तिमी मलाई धनी भन्छौ र मलाई माग्दैनौ, तिमी मलाई अनन्त भन्छौ र मलाई खोज्दैनौ, तिमी मलाई कुलीन भन्छौ र मलाई सेवा गर्दैनौ, तिमी मलाई अनुग्रही भन्छौ र मलाई विश्वास गर्दैनौ, तिमी मलाई धर्मी न्याय भन्छौ र मलाई डराउँदैनौ। यदि म तिमीलाई निन्दा गरे मलाई दोष नलगाऊ। यदि म तिमीलाई निन्दा गरे मलाई दोष नलगाऊ। यो नै लाओडिसियामा भएको मण्डली हो। यस्ता नै चर्चको बारेमा स्टेनलीले बताए थिए जब उसले भने, चर्चले म पापी हुँ भनी मलाई बताउन विफल भयो। चर्चले गुमेको निन्दित व्यक्तिको रूपमा मसँग व्यवहार गर्न विफल भएको छ। चर्च खालि येशु ख्रिस्टमा मात्र पाइने उद्धारको मलाई अफर गर्न प्रदान गर्न विफल भएको छ। चर्च पापको भयानक परिणामहरूको मलाई बताउन अनि नर्कको निश्चयताको बताउन र येशु ख्रिस्टले मात्र उद्धार गर्न सक्छ भन्ने कुरा मलाई बताउन विफल भएको छ। हामीलाई अन्तिम न्यायको धेरै र सुनौलो शासनको कम जीवित परमेश्वरको साथै र जीवित शैतानको धेरै स्वर्गको धेरै प्राप्त गर्न र नर्क नभेट्ने कोसिस गर्न वा नर्कबाट टाढा रहन आवश्यक छ। चर्चले म कहाँ संसार वा परिष्कारको सन्देश ल्याउनु पर्दैन तर पुनर्जन्मको। म त्यस प्रकारको चर्चलाई विफल गर्न सक्छु तर त्यस प्रकारको चर्चले मलाई विफल गर्ने छैन। मेरो मित्र, आज लाओडिसिया चर्च अवधिमा रहिरहेका छौँ हामी र मण्डली चर्च परमेश्वरको उद्धार गर्ने बचाउने अनुग्रहको साक्षी दिन विफल भइरहेको छ। 18 पदमा हामी पढ्छौँ, यस प्रकार लेखिएको छ, म तिमीलाई सल्लाह दिन्छु, धनी हुनलाई मबाट आगोले शुद्ध पारेको सुन किन अनि वस्त्र पहिरनलाई र आफ्नो नङ्गोपनाको शर्म नदेखिनलाई सेतो वस्त्र किन र देख्न सक्नलाई आफ्ना आँखाहरूमा मलम लगाऊ। म तिमीलाई सल्लाह दिन्छु, धनी हुनलाई मबाट आगोले शुद्ध पारेको सुन किन। यो चाहिँ ख्रिस्टको अमूल्य रगत हो। आफ्नो नाङ्गोपनाको शर्म नदेखिनलाई सेतो वस्त्र किन। यसले ख्रिस्टको धार्मिकताको बताउँछ र देख्न सक्नलाई आफ्ना आँखाहरूमा मलम लगाऊ। यसले पवित्र आत्माको बताउँछ जसले आज विश्वासीहरूका आँखाहरू उघारिदिन्छ। यो सल्लाह अति नै अर्ति लाओडिसियामा भएको मण्डलीको लागि धेरै अर्थपूर्ण थियो। सर विलियम राम्सेसँग उसको उक्तम पुस्तक एसियाका सात मण्डलीहरूलाई पत्रहरू नामक पुस्तकमा यो मद्दतगार टिप्पणी छ। लाओडिसियन मण्डली चर्चले सिक्नै र थाहा पाउनै पर्छ कि त्यो अन्धा छ, तर पनि निको हुन नसक्ने अन्धो चाहिँ होइन। त्यो रोगबाट ग्रसित भएको छ र औषधि दबाई उपचारको आवश्यक छ, तर त्यसको प्रसिद्ध मेडिकल स्कुलले यसको लागि केही पनि गर्न सक्दैन। ट्याब्लोइडहरू अर्थात् चित्र आदि भएको सानो आकारका समाचार पत्र जुन तिनीहरूले प्रकाशित गर्दथे र जुनको अहिले पूरा सभ्य रोमी संसारभरि प्रयोग गरिन्दथे, जुनमा विधि तरिका लेखेको हुन्थ्यो कि कसरी जडीबुटीको धुलो पारेर आँखाको बिमारमा लगाउनु, यस्ता औषधि यस प्रकारको आँखाको बिमारको लागि बेकार छ, बेकाम छ। लाओडिसियनहरूले ट्याब्लोइड्स वा त्यो औषधि बनाउने र औषधि प्रयोग गर्ने विधि लेखिएको पुस्तक त्यसको लेखक स्वयंबाट किन्नै पर्छ। दुःख कष्टको र अटल स्थिरताको मूल्यमा। अनि 19 पदमा हामी पढ्छौँ, यस प्रकार लेखिएको छ, जतिलाई म प्रेम गर्छु तिनीहरूलाई म हप्काउँछु र ताड्न दिन्छु, यसकारण जोसिला हो र प्रस्ताव गर। जोसिला हो को अर्थ हो तातो गर्म हो। यो मण्डलीलाई उहाँको अन्तिम सन्देश हो। उहाँ भन्नुहुन्छ, तातो हो, परमेश्वरको लागि आगो जस्तै हो। उहाँले यस मण्डलीलाई त्यसको मन तातो अवस्थाको त्याग्न आज्ञा गरिरहनु भएको छ र उहाँ भन्नुहुन्छ, प्रस्ताव गर। यो मण्डलीलाई अरू सबै मण्डलीहरूभन्दा धेरै प्रस्तावको आवश्यक छ अनि प्रस्तावको सन्देश समकालीन मण्डलीको लागि सन्देश हो। तर यदि तपाईँ यसको प्रचार गर्नुभए तपाईँ जनप्रिय हुनुहुन्न, यो एकदम निश्चित कुरा छ। यस मण्डलीमा हुनेहरूको लागि पनि ख्रिस्टमा फर्कन त्यति अभ्यय भएको त छैन। जतिलाई म प्रेम गर्छु तिनीहरूलाई म हप्काउँछु र ताड्न दिन्छु, यसकारण जोसिला हो र प्रस्ताव गर। पद 20 यता चाहिँ सामान्य निमन्त्रणा छ, आम निमन्त्रणा छ, जुन प्रभु येशूबाट कुनै पनि समयमा बाहिर जान्छ। 20 पदमा हामी पढ्छौँ। यस प्रकार लेखिएको छ, हेर म ढोकामा उभिन्छु र ढकढक्याउँछु, कसैले मेरो स्वर सुन्यो र ढोका खोलियो भने म उस कहाँ भित्र आउनेछु र उससँग भोजन खानेछु अनि उसले मसँग खानेछ। यो चाहिँ पापीको हृदयको ढोकामा प्रभु येशु ख्रिष्टको तस्विर हो, यो महिमित तस्विर हो। एक अङ्ग्रेज आर्टिस्ट हलमेन हन्टले यस विचारधारालाई क्यानभासमा वा चित्र बनाउने बाक्लो कपडामा उतार्न कोसिस गरेका छन्। उसले ख्रिस्टलाई ढोकामा उभिरहेको तस्विर देखाएका छन्। जब उसले सर्वप्रथममा चित्रको पेन्टिङ गरे, उसले आफ्ना आर्टिस्ट मित्रहरूलाई आलोचना गर्नलाई बोलाए अनि एकजनाले उसलाई भन्यो, हलमेन, तिमीले ढोकाको एक अति नै महत्त्वपूर्ण भागलाई छोडेका छौ। तिमीले ढोकाको ह्यान्डल वा पकड्ने मुठ छोडेका छौ। हलमेनले उत्तर दिए, यो ढोका मानव हृदयको तस्विर हो अनि ढोकाको मुठ वा ह्यान्डल भित्रपट्टि छ। यो ख्रिस्टको तस्विर हो जुन हामीसँग प्रकाशको पुस्तकमा छ। उहाँ ढोकामा उभिनुहुन्छ र ढकढकाउनुहुन्छ। उहाँले एकदम जोडले ढकढकाउनुहुन्न। प्रभु येशु स्वर्गीयबाट तपाईँको हृदयभित्र प्रवेश गर्न आउनुभएको छ। जब उहाँ तपाईँको हृदयलाई ढकढकाउनुहुन्छ, उहाँले एकदम जोडले ढकढकाउनुहुन्न। प्रभु येशु स्वर्गीयबाट तपाईँको हृदयभित्र प्रवेश गर्न आउनुभएको छ। जब तपाईँको हृदयलाई उहाँ ढकढकाउनुहुन्छ, त्यसपछि तपाईँले उहाँलाई भित्र प्रवेश गर्न अनुमति दिनुपर्छ अनि उसँग भोजन खानेछु अनि उसले मसँग खानेछ अनि उससँग भोजन खानेछु अनि उसले मसँग खानेछ। यसले चाहिँ संगतिको, परमेश्वरको वचन खुवाइने कुराको र ख्रिस्टलाई अझ धेरै जान्नलाई आउने कुराको बताउँछ वा उहाँलाई अझ धेरै थाहा पाउने कुराको, महसुस गर्ने कुराको बताउँछ। अनि 20 पदमा हामी पढ्छौँ, हेर म ढोकामा उभिन्छु र ढकढकाउँछु, कसैले मेरो स्वर सुन्यो र ढोका खोल्यो भने म उसका भित्र आउनेछु र उससँग भोजन खानेछु अनि उसले मसँग खानेछ। अनि 21 पदमा हामी पढ्छौँ, जसले जय पाउँछ उसलाई म मेरो सिंहासनमा मसँग बस्न दिनेछु, जसरी मैले पनि जय पाएँ र मेरा पितासँग उहाँको सिंहासनमा बसेँ। फेरि म तपाईँहरूको ध्यान यस तथ्यमा खिच्न चाहन्छु कि जब प्रभु येशूले पितासँग आफ्नो सम्बन्धको बताउनुभयो, उहाँले सधैँ यसको अद्वितीय बनाउनुहुन्छ। उहाँ भन्नुहुन्छ, मेरो पिता। उहाँ युहन्ना 20:17 पदमा भन्नुभयो, म मेरो पिता कहाँ चढी जानेछु, हाम्रा पिता होइन, किनभने सम्बन्ध सधैँ उहाँसँग बेग्लै छ, अलग छ। प्रभु येशूले दोस्रो दृश्यको लागि हामीलाई तयार गरिरहनु भएको छ, जुन आइरहेको हुनेछ जब उहाँ भन्नुहुन्छ, मेरो पितासँग उहाँको सिंहासनमा बसे। यो नै तस्विरको यस पछिका अन्य अध्यायहरूमा देख्न गइरहेका छौँ। अनि 22 पदमा हामी पढ्छौँ, जसको कान छ उसले सुनोस्, आत्माले मण्डलीलाई के भन्नुहुन्छ। यो प्रभु येशूबाट सबै मण्डलीहरूको लागि विशेष सन्देश हो, जुनको लागि तपाईँलाई सुन्न थुमाको रगत लगाइएको कानको आवश्यक छ। यो नै कारण हाम्रा परमेश्वरको वचन अध्ययनमा तपाईँ र म अति नै धेरै होसियार हुनुपर्छ कि हामी परमेश्वरको आत्माको अघि अघि पहिले पहिले दगाउनु हुँदैन, छोडेर बरु उहाँलाई हाम्रो शिक्षक बन्न दिनुपर्छ। यदि तपाईँसँग थुमाको रगतको थोपा लागेको कान छ भने उहाँ चाहनुहुन्छ कि उहाँले भनेका कुराहरूको तपाईँले सुन्नु भएको। केवल परमेश्वरको आत्माले मात्र परमेश्वरको वचनलाई तपाईँ कहाँ वास्तविक बनाउन सक्छ। यसले यी सात मण्डलीहरूलाई ख्रिस्टको सन्देशको अन्त गर्दछ। यी नै कुराहरू जो छन् र तिनीहरू अति नै धेरै महत्त्वपूर्ण भएका छन्। यी नै कुराहरू जो छन् को अन्तर्गत र तिनै कुराहरू अति नै धेरै महत्त्वपूर्ण भएका छन्। मैले यी सात मण्डलीहरूसँग धेरै समय बिताएँ किनभने तिनीहरूले हाम्रा जमातहरूसँग त्यस अवधिहरूसँग सम्बन्ध राख्छ जुनमा हामी रहन्छौँ। यदि हामी उहाँको मण्डलीको सदस्यहरू हौँ भने हामी उहाँको शरीर वा बदनको पनि सदस्यहरू हौँ। अनि अर्थात् पेन्टिकोस्टको दिनदेखि लिएर आजको वर्तमान घडीसम्मको येशु ख्रिस्टलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गर्नेहरूका उहाँका महान झुण्डका एक भाग वा सदस्य हौँ। हामीले यी सात मण्डलीहरूलाई समयको एकदम निश्चित अवधिहरूमा फिट भएको देख्यौँ र अधिकांश पूरा भइसकेको छ। म विश्वास गर्दछु हामी अन्तिम दुई मण्डलीहरूको अवधिहरूमा छौँ। हामीले पहिले भनिसकेका छौँ कि संगठित सदृश्य चर्च वा मण्डलीमा आज विभाजन वा दुई शाखा हुने काम छ। त्यहाँ लाउडिसियन मण्डलीद्वारा प्रतिनिधित्व गरिएको मण्डली छ, जुन झन धेरै धेरै सत्य विश्वास त्यागतिर बढिरहेको छ, अनि त्यहाँ फिलाडेल्फिया मण्डलीद्वारा प्रतिनिधित्व गरिएको त्यो मण्डली पनि छ जुन परमेश्वरको वचनमा बढिरहेको छ, त्यसमा बसिरहेको छ, त्यसमा रहिरहेको छ। यो नै मण्डली स्वर्गीय यात्रामा जानेछ। अन्य मण्डलीसँग महान संघ संस्था त छ जुनमा सम्प्रदायहरू र मुखले क्रिस्चियन चर्चहरू भनेर दावी गर्ने तर परमेश्वरको वचनबाट र येशु ख्रिष्टको व्यक्तिबाट धेरै पहिले भौतारी गएका चर्चहरू सम्मिलित छन्। यो नै विभाजन आज चर्च वा मण्डलीमा अस्तित्वमा छ। एउटा चर्च वा मण्डली स्वर्गीय यात्रामा लाग्नेछ भने अर्को चाहिँ महाक्लेश अवतिर जानेछ, महाक्लेशतिर प्रवेश गर्नेछ। यी प्रत्येक मण्डलीहरूको लागि सन्देश हो। म व्यक्तिगत रूपमा यी सन्देशहरूको पढ्ने अध्ययन गर्ने काममा आनन्द गर्दछु किनभने यी मण्डली स्थित टुर्कीमा म निकै पल्ट भ्रमण गरिसकेको छु जुनलाई एसिया माइनर भनिन्दछ। मैले यी सबै मण्डलीहरूका विध्वंसहरू र भग्नावशेषहरू भएको ठाउँमा गएको छु। जब हामी प्रत्येक यी प्रत्येक मण्डलीको बारेमा यहाँ अध्ययन गर्छौँ म मेरा आँखाको सामने यी विध्वंसहरू भग्नावशेषहरू अगाडि देख्छु र म स्थानीय परिस्थितिको मनमा चित्र बनाउन सक्छु। प्रभु येशु त्यस स्थानीय परिस्थितिको बोल्नुभयो, बताउनुभयो र उहाँले प्रत्येक चर्च इतिहासको रोकिरहनु भएको थियो किनभने यी सात प्रतिनिधिक मण्डलीहरू जुन चर्चको सम्पूर्ण अवधिहरूको ढाक्दछ जब त्यो यहाँ पृथ्वीमा हुन्छ। अनि आज तपाईँ र मेरो लागि पनि यी प्रत्येक मण्डलीहरूमा सन्देश छ। एफिससमा भएको मण्डलीलाई चेतावनी दिएको थियो जुन आज हाम्रो लागि पनि सन्देश हो। यो चाहिँ उक्तम प्रेमबाट टाढा भौतारी जाने वा तर्की जाने कुराको खतराको चेतावनी थियो, मतलब येशु ख्रिस्टसँग व्यक्तिगत र प्रेम सम्बन्धबाट टाढा तर्की जानु हो। कुनै विश्वासीहरूको विशेष गरेर उहाँले सेवा गर्न कोसिस गरिरहेका छन् तिनीहरूको लागि वास्तविक जाँच तपाईँको सानातिना विधि नियम प्रणाली तरिकाहरू तपाईँको समर्पणता वा आज प्राय गरी धेरै जोड दिने कुनै पनि कुरा होइन। प्रश्न हो के तपाईँ उहाँलाई प्रेम गर्नुहुन्छ, के तपाईँ प्रभु येशु ख्रिस्टलाई प्रेम गर्नुहुन्छ। जब तपाईँ उहाँलाई प्रेम गर्नुहुन्छ नि तपाईँ उहाँसँग ठिक सही सम्बन्धमा हुनुहुनेछ। तर जब तपाईँ उहाँलाई ख्रिस्टको व्यक्तिबाट प्रस्थान गर्न आरम्भ गर्नुहुन्छ, टाढा भौतारी जान आरम्भ गर्नुहुन्छ, यसले अन्तिममा तपाईँलाई मन तातोपनमा डोर्याउँछ। सत्य विश्वास त्यागी मण्डली मन तातोपनको दोषी थियो। त्यो त्यति खराब त देखाइ पर्दैन तर त्यो सबभन्दा खराब स्थिति हो। कोही पनि हुन सक्ने कसैले भनेका थिए बीस मनतातो ख्रिस्टियनहरूले एक निर्लज नास्तिक भन्दा धेरै ख्रिस्टको कामको चोट पुर्याउँछ। मनतातो चर्च वा मण्डलीले ख्रिस्टको निम्ति अपमान ल्याउँछ। प्रभु येशूले स्मरणको मण्डलीलाई दुःख कष्टको देखि नडराउन भन्नुभयो। मित्र, यो नै एक कुरा हो कि हामी धेरै मण्डली डराउँछौँ, हामी ख्रिस्टको सेवा गर्नको लागि दाम चुकाउन चाहँदैनौँ, तर पनि त्यो नै उहाँको विधि हो। पर्गाममा भएको मण्डलीलाई उहाँले भन्नुभयो प्रकाश 2:14-15 पदमा, तर तिम्रो विरोधमा मेरा केही कुराहरू छन् किनकि तिमी कहाँ बालमका शिक्षा मान्यहरू छन्, यसै गरी तिमीसँग निकोलाइटनहरूको शिक्षा मान्यहरू पनि छन् जुन कुरा म घृणा गर्छु। मित्र, आज झुट्टा शिक्षामा अति नै भयानक खतरा छ अनि त्यो नै पर्गाममको चर्च मण्डलीमा गलत कुरा थियो। थियाटिराको मण्डलीलाई उहाँले भन्नुभयो प्रकाश 2:20 पदमा, तरै पनि तिम्रा विरोधमा मेरा केही कुराहरू छन् किनकि तिमीले म भविष्य वक्तिनी हुँ भन्ने त्यस स्त्री इजेबेललाई सिकाउने र मेरो दासहरूलाई व्यभिचार गर्न र मूर्तिहरूलाई चढाएको चिजहरू खान भनी भड्काउने अनुमति दिन्छौ। आज नयाँ नैतिकता धेरैको लागि खतरनाक हो। केही मानिसहरू सोच्दछन् कि तिनीहरू ख्रिस्टलाई ग्रहण गर्न सक्छन्, त्यसपछि निच जीवन जिउन सक्छन्। मित्र, यदि तपाईँ उहाँको बच्चा हुनुहुन्छ भने तपाईँ यसबाट बिना दण्ड उम्कन सक्नुहुन्न। सार्डिसमा भएको चर्च जुनले प्रोटेस्टेन्ट चर्चको प्रतिनिधित्व गर्छ त्यसमा आत्मिक मृतकपन मुर्दापनको खतरा थियो। उहाँले भन्नुभयो 3:1 तिम्रा कामहरू म जान्दछु, तिमी जीवित छौ भन्ने तिम्रो नाम चाहिन्छ तर तिमी मरेका छौ। मित्र, तपाईँको मण्डलीको बारेमा नि के यो जीवित छ? के तपाईँ जीवित हुनुहुन्छ वा तपाईँ आज मृत्य मण्डलीमा मृत्य मरेको अवस्थामा हुनुहुन्छ? धेरै मानिसहरू यस अवस्थामा छन्। तैपनि तिनीहरू विश्वासको ऐतिहासिक मूल शिक्षाहरूको विश्वास गर्नेहरू हौ भनी दावी त गर्छन्। तर मेरो मित्र, आज प्रोटेस्टिजम स्पष्ट देखिने त्रुटि मुर्दापना हो अनि यो सबै कुराभन्दा खराब कुरा हो। फिलाडेल्फियामा भएको मण्डलीमा कुनै खतरा थिएन। प्रभु येशूले त्यस मण्डलीलाई निन्दा गर्नुहुन्न, बरु उहाँ भन्नुहुन्छ 3:11 यस प्रकार लेखेको छ, हेर म चाँडै आउँछु, तिमीसँग जे छ त्यसलाई बलियो गरी पक्रिराख र तिम्रो मुकुट कसैले लैजान नपाओस्। तिनीहरूसँग के थियो? उहाँले तिनीहरूलाई प्रशंसा गर्नु भयो किनभने तिनीहरूले उहाँको वचनको पालन गरे। हामी पनि यसको बारेमा एकदमै होसियार हुन आवश्यक छ। धेरै मानिसहरू मैले देखेको छु तिनीहरू परमेश्वरको वचनमा सत्य र विश्वासमा अडिग थिए, तर धेरैजना विश्वासबाट सत्य वचनबाट टाढा तर्की गएका छन्। म यसमा एकदम अचम्भित हुन्छु, तर त्यो नै फिलाडेल्फिया मण्डलीमा एकदम ठूलो खतरा छ। आज उहाँको वचनको पालन गर्ने कामबाट हामीलाई कुनै पनि कुराले रोक्नु हुँदैन। लाओडिसियामा भएको मण्डलीलाई येशूले भन्नुभयो 3:16 यस प्रकार लेखिएको छ, यसरी तिमी न चिसा छौ न ताता, तर मन ताता भएका हुनाले म तिमीलाई आफ्नो मुखबाट थुकिदिनेछु। मित्र, यो चाहिँ सत्य विश्वास त्याग मण्डली हो जुन मुखले क्रिस्चियन हुँ भनी स्वीकार गर्छ, दावी गर्छ, तर वास्तविकतामा चाहिँ होइन। तर यस मण्डलीलाई पनि उहाँले प्रस्ताव गर्न भन्नुहुन्छ र उहाँ कहाँ आउन निमन्त्रण दिनुहुन्छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा सबैलाई धेरै धेरै आशिष दिनु।
प्रिय श्रोता, अहिले सुन्दै हुनुहुन्थ्यो बाइबल अध्ययन कार्यक्रम मुक्तिको मार्ग। यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यस विषयमा तपाईँको विचार लेखेर यो ठेगानामा पठाउनुहोस्। हाम्रो ठेगाना नेपालमा यस प्रकार छ, मुक्तिको मार्ग,
पोस्ट बक्स नम्बर 32, बुटवल, रूपिन्देही, लुम्बिनी, नेपाल।
ठेगाना फेरि एकपल्ट सुन्नुहोला, मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, बुटवल, रूपिन्देही, लुम्बिनी, नेपाल। अनि भारतमा मुक्तिको मार्ग
विश्ववाणी, पोस्ट बक्स नम्बर 16925, कोलकाता 7000034, भारत।
ठेगाना फेरि एकपल्ट सुन्नुहोला, मुक्तिको मार्ग विश्ववाणी, पोस्ट बक्स सङ्ख्या 16925, कोलकाता 7000034, भारत। लौ त मित्र, आजलाई यही नै हामी बिदा चाहन्छौँ। अर्को दिन यही समय अनि यही मिटरबेनमा भेट्नेछौँ।